الله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولو أننا نزلنا إليهم الملائكة وكلمهم الموتى وحشرنا عليهم كل شيء قبولا ما كانوا ليؤمنوا إلا أن يشاء الله ولكن أكثرهم يجهلون. دیکھو بھئی بعض لوگ کیسے ہوتے ہیں, آخری درجے کے ضدی, کسی طرح ان کو ماننا ہی نہیں ہوتا ہے. ریئل ان لوگوں کا حال اس آیت میں بیان کیا گیا کہ اگر ہم ان کی طرف آسمان سے فرشتوں کو اتار دیں, یعنی فرشتے آ کر کے ان مکہ کے کافروں کو گھر گھر جا جا کر کہے کہ محمد صلی اللہ علیہ وسلم اللہ کے نبی ہے, قرآن اللہ کی کتاب ہے, اللہ فرشتوں کو اتارے اور مردے قبر سے نکل کر ان سے باتیں کرے, کما ایک طرح ہو جیسے ان کی چاہت اور مطالبہ ہے. قصی ابن کلاب, کعب ابن مرہ, لوئی, سب ان کے آبا و اجداد مکہ کے قبرستانوں سے اٹھ اٹھ کے آوے نے ان کو کہوے کہ باس بادل موت حق ہے, اور ہر چیز ہم لا کر کے ان کے سامنے کھڑی کر دیوے, ہر چیز لا کر کے ہم ان کے سامنے کھڑی کر دے. بولو کیا اور تم کو پروف چاہیے؟ ہر چیز لا کر کے ہم ان کے سامنے کھڑی کر دے رہے. ماں کانو لیو مینو, تو بھی یہ لوگ ماننے والے نہیں ہیں, ایمان لانے والے نہیں ہیں. اب لفظ قبولن آیا, اس میں قاف اور با کے ضمے کے ساتھ ایک قرات, قبیلن کی جمع. قبیلن کا کیا معنی؟ جماعت جماعت, فوج فوج, یعنی ہر چیز ہم لا کر ان کے سامنے جماعتوں کی شکل میں, فوج کی شکل میں, ٹولیوں کی شکل میں اکٹھا کر دے. دوسرا قول قیبلن, یہ واحد ہے, قاف کا کسرہ با کا فتحہ, قیبلن معنی کیا کریں گے؟ معاینتن, ہم ان کے سامنے لا کر کھڑی کر دے. معاینتن کا کیا معنی؟ ہم ان کے سامنے لا کر کھڑی دے, اور وہ سب چیزیں ان آپ کی سچائی کی گواہی دے وے, یعنی نبی کریم صلی اللہ علیہ وسلم کے سچے نبی ہونے کی شہادت دے وے. ماں کانو لیؤمنو, پھر بھی یہ ایمان لانے والے نہیں ہیں. اللہ کے علم میں پہلے سے موجود ہے کہ یہ اڑیل ایمان نہیں لائیں گے. اِلَّا اَن يَشَاءَ اللَّهُ, لیکن جس کا ایمان اللہ چاہیں گے وہی ایمان لائیں گے. وَلَكِنَّ أَكْثَرَهُمْ يَجْهَلُونَ, لیکن ان میں سے اکثر لوگ جاہل اور نادان, لیکن ان میں سے اکثر لوگ جاہل اور نادان, کچھ سمجھتے نہیں, اس لیے ایمان لانے کے لیے تیار نہیں. یہ ان کافروں کی تردید میں انداز مبالغہ ہے کہ یہ ایسے ضدی ہے کہ کچھ بھی کرو نا یہ ایمان نہیں لائیں گے, کچھ بھی کر ڈالو یہ ایمان لانے والی قوم نہیں ہے. بعض لوگ ایسے ہوتے ہیں ازلی شقی. وَكَذَلِكَ جَعَلْنَا لِكُلِّ نَبِيٍ عَدُوًا شَيَاطِينَ الْإِنسِ وَالْجِنِّ. اسی طرح, اسی طرح کا کیا مطلب؟ जिस तरह इन मक्का के काफिरों को आपका दुश्मन बनाया कि आपके दुश्मन बने बैठे हुए हैं, ये काफिर मक्का के आपके दुश्मन बने बैठे हुए हैं, गोया कि हमारी तरफ से तकदीर में एक लिखा हुआ है कि आपकी दुश्मनी करेंगे। बिल्कुल इसी तरह हर नबी के लिए हमने दुश्मन बनाए थे, हर नबी के लिए हमने दुश्मन बनाए थे। गोया ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और सहाबा के लिए तसल्ली का मजमून है कि ये मक्का वाले और ये मुनाफिकीन और ये यहूद अगर आपकी दुश्मनी करे तो जो है आपको गमजदा होने की कोई जरूरत नहीं है। इसलिए कि ये तो कदीम दौर से चला आ रहा है कि हर नबी के लिए दुश्मन अल्लाह की तरफ से मुकर्रर है। मालूमा जो भी खैर का और सही काम करे उसके कोई ना कोई दुश्मन खड़े हो ही जाते हैं, और दुश्मन खड़े ना हो तो समझने का कि हमारा काम सही राह पर नहीं है, क्योंकि सही राह पर होने की अलामत है दुश्मनावट। जैसे अंबिया अलैहिस्सलाम की अदावत हुई, हर नबी की दुश्मनी हुई, तो इस तरह जो भी खैर का हक का हिदायत का सच्चाई का काम लेकर उठे उसके दुश्मन होंगे, न होवे तो उसको डरने का कि तरीके नबूवत से हमारा काम अटा हुआ है। अब ये दुश्मन दो तरह के होते हैं, शयातीन अल इंस वल जिन। गौर करो, शयातीन अल इंस खतरनाक है जिन्नात के शयातीन के मुकाबले में, इसीलिए उनको मुकद्दम किया गया। मुकद्दम होने से ये नुक्ता निकलता है कि जिन्नातों में से जो शयातीन और शरीर है उनके मुकाबले में इंसानों में जो शयातीन है वो बहुत डेंजर है। देखो ना, बनु इसराइल ने एक दिन में 70 नबियों को कत्ल किया था, कितनी बड़ी नबियों से दुश्मनी। इसलिए बाज हजरात ये फरमाते हैं कि शयातीनुल जिन से बचना आसान, औज़ु बिल्लाहि समील अलीम मिनश शैतानिर रजीम, भाग जाएगा। रब्बी औज़ु बिका मिन हमज़ातिश शयातीन वऔज़ु बिका रब्बी अन यहदुरून, शैतान भाग जाएगा। लेकिन ये शयातीनुल इंस इतने डेंजर है कि ताऊस पढ़ो दूसरी आयत पढ़ो तो भी ये जाएंगे नहीं, बल्कि वो पढ़ने वाले को खींच खींच के गुमराही के ऊपर ले जाएंगे, गुनाह पर ले जाएंगे। इसीलिए खुद हजरत इमाम गिजाली रहमतुल्लाह अलैह ये फरमाते हैं कि शयातीनुल जिन से अमान में रहना आसान है, अलबत्ता तुम शयातीनुल इंस से अपने आप को बचाते रहो, वो बहुत डेंजर कौम है। और ये भी है कि शयातीनुल इंस ने शयातीनुल जिन को अब फारिग कर दिया है कि तुम्हें थकने की मेहनत करने की मशक्कत करने की कोई जरूरत नहीं है, तुम आराम से रहो, अब हम तुम्हारा काम कर लेंगे। शयातीनुल इंस वो शयातीनुल जिन को उन्होंने नवराश दे दी कि तुम अब आराम से रहो, हम तुम्हारे काम हम कर लेंगे दुनिया के अंदर। तो शयातीनुल इंसी वल जिन मरदतुन मुरादे, मरदतुन के माने शरीर, शरीर इंसान और जिन्नात, ये है खतरनाक कौम। और हर नबी के ये दुश्मन हुआ करते, शयातीनुल इंस भी शयातीनुल जिन भी। फिर उनकी एक शरारत क्या होती है, यूही बादुहुम इला बादिन ज़ुख़रुफ़ल क़ौली ग़ुरूरा। ये पांच आदमी ये आयत खास सुनो, ये बंगाली, ये पुना वाला और ये तीन, ये आयत खास सुनो। यूही बादुहुम इला बादिन ज़ुख़रुफ़ल क़ौल, ये शयातिनुल इंस की भी आदत और शयातिनुल जिन की भी आदत कि आपस में एक दूसरे की तरफ जो है वो वही डालते हैं, वसवसे डालते हैं एक दूसरे की तरफ, मुलम्मा की हुई बातों की। यहाँ वही का एक माना तो खुद अल्लामा सुयूती ने कर दिया वसवसा डालने के, और एक दूसरे को इशारे और इल्हाम करने के, एक दूसरे को जो है तेजी से बातें पहुंचा देने के। कैसी बात? जुखरुफल कौल, बातिल मुलम्मा, जाहिर उसका मुजैन, बातिन उसका बातिल। ऐसी बातें जो है उनके एक दूसरे को ये लोग इल्का करते हैं। तो ये शयातिनुल इंस आपस में एक दूसरे को, कोई पूछे इसके मिज़दाक कौन, तो कहना ये पांच इस जमात में। और शयातिनुल जिन वो भी आपस में एक दूसरे को, इसी तरह शयातिनुल इंस शयातिनुल जिन को, और शयातिनुल जिन शयातिनुल इंस को, आपस में एक दूसरे को जो है ये मुलम्मा की हुई बातों इल्हाम करते, वसवसे डालते, इल्का करते हैं। यूही बादुहुम इला बादिन ज़ुख़रुफ़ल क़ौलि ग़ुरूरा, धोखा देने के वास्ते, ताकि वो उनको धोखा देवे, धोखेबाजी करे। अब कुरान का सबक हो रहा हो, आपस में बातें करे, इशारे करे, तो ये शयातिन इंस नहीं हुए तो और क्या हुए? बोलो कौन इनकार कर सकता है इस बात का? ये पांचों बदमाश हमेशा ये करते हैं। अभी स्तंभी की बात करेंगे तो पांचों को बाहर कान पकड़ाऊंगा मैं। वलौ शा रब्बुक मा फालू, वलौ शा रब्बुक मा फालू, और अगर आपके रब चाहते तो ये लोग ये काम नहीं करते। अल इहाइल मस्कूर, ये एक दूसरे को आपस के अंदर वही डालना, वसवसे डालना। फदरहुम वमा यफ्तरून, छोड़ दो इन काफिरों को, और जो लोग इफ्तिरा परदाजियां कर रहे हैं उस पर उनको छोड़े रखो। कौन सी इफ्तिरा परदाजियां? मिनल कुफरी, ये लोग जो कुफ्र करते हैं, कुफ्र के अलावा जो मुजैन बातें करते हैं वो सब छोड़ो, उनको ऐसी शरारतें करने दो। ये बात आने वाले हैं नहीं, इनको ऐसी शरारतें में पड़े रहने दो। और ये किताल का हुक्म आने से पहले की बात है, यानी इनको उनके हाल पर छोड़े रखो, ये किताल का हुक्म आने से पहले की बात है। बाकी जिहाद का हुक्म आने के बाद अब उनकी रियायत नहीं, ऐसा अल्लामा सुयूती का मसलक है। वली तस्गा इलैही अफ़इदतुल लदीन ला युमिनून बिल आखिरा, ताकि झुक पड़े, माइल होवे, ये गुरुरन के ऊपर अत्फ है, ताकि झुक पड़े माइल होवे उन फरेब वाली बातों की तरफ। इलैही, उन फरेब वाली बातों की तरफ, उन लोगों के दिल जो आखिरत पर ईमान लाते नहीं हैं, जो आखिरत पर ईमान नहीं लाते हैं उनकी तरफ जो है उनके दिल माइल हो जावे। वली तस्गा इलैही अफ़इदतुल लदीन ला युमिनून बिल आखिरा, माइल हो जावे, झुक पड़े उन फरेब वाली बातों की तरफ उन लोगों के दिल जो आखिरत पर ईमान लाते नहीं है। वलियरदौ, और वो पसंद कर लेवे, उनकी बातें पसंद कर लेवे, वो लोग उस बात को पसंद कर लेवे। पसंद कर लेवे क्या मतलब? नफ्स के एतिकाद, नफ्स के मेलान के बाद कल्बी एतिकाद से उसको कबूल भी कर लेवे, पहले उनका नफ्स उन मुजयन धोखे वाली बातों की तरफ माइल हुआ वली तजवा, फिर मेलान के बाद उनके नफूस ने उन मुलम्मा की हुई बातों को दिल की खुशी से, दिल के एतकाद से कबूल भी कर लिया, तस्लीम भी कर लिया। ये है वली अरबा। वली यक्तरिफु मा हुम मुक्तरिफून, और जो बुरे काम वो लोग कर रहे हैं वो बुरे काम वो लोग करते रहे हैं। जिन बुरे काम के वो मुर्तकिब हो रहे थे वो बुरे काम के वो लोग मुर्तकिब होते रहे, मिनज़ुनु गुनाहों में से, और उसके ऊपर उनको सजा दी जावे, उसके ऊपर उनको सजा दी जावे। बुरे काम करते रहे और अल्लाह ताला की तरफ से उनके ऊपर वो सजा आवे। उसके बाद एक मर्तबा वो लोग नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास, मक्का के काफिर लोग एक अजीब बात लेकर के आए। इनकी बात का खुलासा ये था, देखो आप तौहीद की दावत देते हो, हम अपने आबा व अजदाद के जमाने से शिर्क में मुब्तला है, बुत परस्ती में, हम हक पर या तुम हक पर या हम बातिल पर तुम बातिल पर, चलो एक काम करें, अपने किसी फैसल के पास फैसला करवाए, कोई फैसल मुकर्रर करके उसके पास फैसला करावे। फैसल कौन का? मदीना में जो यहूदियों के उलमा हैं, जो बड़े ज़िल्म हैं, जिनके पास आसमानी किताबों के उलूम हैं, उनमें से किसी को अपने फैसल बनावे। ये मक्का वालों ने ऑफर रखी, या ये कि नसारा के बड़े उलमा में से किसी आलिम को बुला लो, क्योंकि वो भी इंजील से वाकिफ है, इंजील के उलूम है, आसमानी उलूम उनके पास भी है, उनमें से किसी को बुला लो और वो आकर के फैसला करे हमारे दरमियान के अंदर। तो उसके जवाब में ये आयत नाजिल हुई, और ये आयत नाजिल हुई जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से उन्होंने मुतालबा किया कि मक्का के काफिर और नबी सल्लल्लाहु अलैहि वसल्लम के दरमियान में कोई फैसल मुकर्रर किया जाए। क्या आयत नाजिल हुई? अफ़ग़ैरल्लाहि अब्तगी हकमा, क्या मैं अल्लाह ताला के सिवा अल्लाह को छोड़ करके कोई हकम तलब करूं? काज़ियम बैनी व बैनकुम, जो मेरे और तुम्हारे दरमियान फैसला करने वाला होए, अल्लाह फैसल, अल्लाह फैसला करेंगे, किसी और के फैसले की हमें कोई जरूरत नहीं है मेरे हक होने के ऊपर। वहुवल्लज़ी अंज़ल इलैकुमुल किताबा मुफस्सला, उसी अल्लाह ताला ने तुम्हारे ऊपर किताब कुरान तफसील से उतारी। कुरान के जरिए फैसला कर लो तुम हक पर हो या हम हक पर है, कौन बातिल पर है फैसला हो जाएगा। मुफस्सला के माने अंदर जो कुछ बयान किया गया है वो वाज़ह खुला हुआ है, हक किया बातिल किया सब खुला हुआ है। वल्लदीन आतैनाहुमुल किताब यालमून अन्नहु मुनज़्ज़लुम मिन रब्बिक बिल हक, और जिनको हमने तौरात किताब दी, जैसे कि हजरत अब्दुल्लाह इब्ने सलाम और उनके रुफका, वो यकीन रखते हैं कि कुरान उनके रब की तरफ से ठीक ठीक उतारा गया है। मुनज़्ज़ल में दोनों की रात है, तकफीफ की भी तशदीद की भी, यानी अहले किताब में जो मोमिनीन हैं वो यकीन रखते हैं कि कुरान आपके रब की तरफ से जो किताब उतारी गई है वो बिल्कुल ठीक किताब है, सच्ची किताब है। फला तकूनन मिनल मुमतरीन, लिहाजा तुम शक करने वालों में मत हो, कुरान में शक मत करो। और इसके जरिए काफिरों के सामने ये मजमून साबित करना है कि कुरान हक है, وَتَمَّتْ كَلِمَةُ رَبِّكَ صِدْقًا وَعَدْلًا, اور آپ کے رب کی بات سچائی اور انصاف کی مکمل ہو گئی, پوری ہو گئی. کلمت ربک سے مراد ہے قرآن میں جو احکام بیان کیے گئے, نبی کے ذریعے جو احکام بھیجے گئے اور جو ڈرانے دھمکانے کی سب باتیں بیان کی گئی, وعدے وعید سب سچے ہیں اور انصاف سے بھرے ہوئے ہیں, اس میں کوئی کمی اور نقص نہیں ہے. لا مبدل لکلماتی, اللہ تعالیٰ کی باتیں بدلنے والی نہیں ہیں. گویا اللہ کی طرف سے قرآن کی حفاظت ہے, قرآن میں کوئی تغیر اور تبدل نہیں ہے, جیسا کہ پچھلی آسمانی کتابوں میں کوئی تغیر اور تبدل نہیں ہے, قرآن میں بھی کوئی تغیر اور تبدل نہیں ہے, نقص بھی نہیں, خلاف اور اختلاف بھی نہیں. وَهُوَ السَّمِيعُ الْعَلِيمُ, اور وہ اللہ تعالیٰ جو بات بھی کہی جاتی ہے اس کو سنتے ہیں, اور بندے جو کام کرتے اس کو اچھی طریقے سے جانتے ہیں اللہ سبحانہ وتعالیٰ. وَإِن تُطِعْ أَكْثَرَ مَن فِي الْأَرْضِ يُضِلُّوكَ عَن سَبِيلِ اللَّهِ, اور اگر آپ اطاعت کرے ان اکثر لوگوں کی جو زمین کے اندر ہے, زمین میں اکثریت کافروں کی, حضور کے دور میں بھی اس وقت بھی, اگر آپ ان کی اطاعت کرنے لگے تو وہ آپ کو اللہ کے راستے سے گمراہ کر دیں گے, دین الہی سے وہ آپ کو گمراہ کر دیں گے, الہی مذہب سے وہ آپ کو گمراہ کر دیں گے. اِن يَتَّبِعُونَ إِلَّا الظَّنَّ, وہ لوگ تو اٹکلوں پر چلتے ہیں بس, زن زے سے ہو کے زوئے سے دونوں کی اتباع بری ہے, تو وہ لوگ اٹکلوں ہی کے اوپر محض چلتے ہیں, اور نفسانی خیالات اوہام وساوس کی یہ لوگ پیروی کرتے ہیں. اب وہ حضور صلی اللہ علیہ وسلم کے سامنے جھگڑا کرنے آئے, فی مجادلتی ان لکا, کائی کا جھگڑا, یہ شان نزول کی طرف اشارہ ہے. ایک مرتبہ مشرکین نبی کریم صلی اللہ علیہ وسلم کو سوال پوچھنے آئے, بکری مر جاوے تو کس نے اس کو مارا؟ تو کہا اللہ نے مارا. تو کہا کہ محمد صلی اللہ علیہ وسلم, تمہارا نظریہ عجیب ہے کہ تم اور تمہارے صحابہ جس چیز کو مارو وہ حلال, اور اللہ جس کو مارے وہ حرام. کہ تم اور تمہارے صحابہ جس کو مارے یعنی ذبح کرے وہ حلال, اور اللہ جس کو مارے یعنی جس کو طبعی موت آئے وہ حلال وہ حرام, اور تم اور تمہارے صحابہ جس کو مارے وہ حلال, ایسا کیسا قانون. دوسری طرف تم یہ دعویٰ بھی کرتے ہو کہ تم اللہ کی عبادت کرتے ہو, اور اللہ مارے اس کو تو تم کھاتے نہیں ہو, اللہ جس جانور کو مارے اس کو تو تم کھاتے نہیں, یہ عجیب تمہارا معاملہ ہے, یہ کہنے لگے. اگر تم واقعتاً اللہ تعالیٰ کی عبادت کرتے ہو تو اللہ کا مارا ہوا کھانا چاہیے اپنا مارا ہوا کھانے کے مقابلے میں, یعنی تم ذبح کرو وہ مت کھاؤ, اللہ تعالیٰ جس کو طبعی موت دے وے اسی کو کھاؤ, یہ کہنے آئے. یہ ہے ان کا جھگڑا نبی کریم صلی اللہ علیہ وسلم سے, لکھو حضور سے, مردار جانور کے بارے میں. انہوں نے یوں کہا کہ اللہ تعالیٰ نے جس چیز کو قتل کیا ہے وہ زیادہ مناسب ہے کہ تم اس کو کھاؤ اس جانور کے مقابلے میں جس کو تم نے قتل کیا. وَإِنْهُمْ إِلَّا يَخْرُسُونَ, وہ تو بے تکی کیا سارائیاں کرتے ہیں, کیا سارائی وہ بھی بے تکی یہ لوگ کرتے ہیں, یعنی اس معاملے کے اندر وہ جھوٹ بولتے ہیں. ان ربك هو اعلم من يضل عن سبيله وهو اعلم بالمهتدين. اعلم علم کے معنی میں یقینا آپ کے رب جانتے ہیں کون اللہ کے راستے سے گمراہ ہو گیا اور وہ اللہ تعالی جانتے ہیں کون ہدایت یاب ہو گیا. فَيُجَازِ كُلَّ مِّنْهُمْ گمراہوں کو بھی اللہ بدلا دیں گے جہنم کی شکل میں, ہدایت یافتاؤں کو سب بدلا دیں گے اللہ تعالی جنت کی شکل کے اندر. فَقُلُوا مِمَّا ذُكِرَ اسْمُ اللَّهِ عَلَيْهِ إِن كُنتُم بِآيَاتِهِ مُؤْمِنِينَ. کھاؤ جس جانور کے ذبح کرنے کے وقت پر اللہ کا نام پڑا گیا اس کو کھاؤ اگر تم اللہ کے احکام پر یقین رکھتے ہو. اگر احکام الہیہ پر تمہارا یقین ہے تو جن جانوروں پر اللہ کا نام لیا گیا ان جانوروں کو کھاؤ. یہ حکم آیا اللہ کی یاد سے. وما لکم الا تاکلوا مما ذکر اسم اللہ علیہ. تم کو کیا ہو گیا ہے مسلمانوں, جن جانوروں پر اللہ کا نام لیا جاتا ہے وہ تم کھاتے نہیں ہو, کیا ہو گیا تم کو؟ جن جانوروں پر اللہ کا نام لیا گیا وہ کیوں نہیں کھاتے تم اے مسلمانوں, اے کافرو؟ یعنی ذبح کرتے وقت اللہ کا نام پڑا گیا وہ کیوں نہیں کھاتے؟ کھاؤ استفہام تقریر کے لیے. وَقَدْ فَصَّلَ لَكُمْ مَا حَرَّمَ عَلَيْكُمْ. پکی بات یہ ہے کہ اللہ تعالیٰ نے تمہارے لیے تفصیل سے بیان کر دیا وہ چیز جو تمہارے اوپر حرام ہے. جتنی چیزیں حرام ہیں نا وہ سب اللہ نے تفصیل سے بیان کر دی. فَصَّلَ فُصِّلَ معروف مجهول دونوں طرح کی قرات آئی ہے. حرام چیزیں جب تفصیل سے سامنے آ گئی تو حرام سے بچو اور بچاؤ اور حلال کو اپناؤ. کہاں ہے بھائی تفصیل؟ حرمت علیکم المیتا والی آیت میں تفصیل موجود ہے. وہ حرام چیزوں سے بچو بچاؤ, تاکہ حلال چیزیں کھاؤ. الا مضطررتم الیہ, مگر جب تم حرام چیز کے کھانے کی طرف مجبور ہو جاؤ. حرام چیز کے کھانے کی طرف مجبور ہو جاؤ تو حرام چیز کھا لینے کی, یہ ہے استرار والی صورت. ایزن حلفہ ایزن حلال لکم, حرام چیز پر مجبوری ہو جائے تو وہ بھی تمہارے لیے حلال ہے. المانا لا مانع لکم من اکل ما ذکر. آیت کا مفہوم یہ ہے کہ اوپر جو آیت میں چیزیں ذکر کی گئی اس کو کھانے میں کوئی رکاوٹ نہیں ہے استرار کی صورت میں. وقد بین لکم المحرم اکلہ وہذا لیس منہ, اور تمہارے لیے بیان کیا گیا ہے جو کھانا حرام ہو وہ, اور یہ حرام میں سے نہیں ہے, استرار کی کیفیت ہے. وَإِنَّ كَثِيرًا لَّيُضِلُّونَ بِأَهْوَائِهِمْ, اور یقیناً بہت سارے لوگ بہکاتے پھرتے ہیں اپنے خیالات کی بنیاد کے اوپر, اپنے غلط خیالات غلط خواہشات کی بنیاد پر. وَإِنَّ كَثِيرًا بہت سو کا یہ دھندہ, لَيُضِلُّونَ وہ بہکاتے پھرتے ہیں, یا کا فتح یا کا ذمہ دونوں قرات ہے. لَيُضِلُّونَ گمراہ ہوتے پھرتے ہیں, لَيُضِلُّونَ گمراہ کرتے پھرتے ہیں. بِأَهْوَائِهِمْ اپنے غلط خیالات کی بنیاد پر, اپنی نفسانی خواہشات کی بنیاد پر, جیسے کہ مردے کو حلال سمجھنا اور اس کے علاوہ, یہ نفسانی خواہشات ہیں مردے کو حلال سمجھنا, اللہ کا مارا ہوا حلال کے کر گئے. وَإِنَّ كَثِيرًا لَّيُضِلُّونَ بِأَهْوَائِهِم بِغَيْرِ عِلْمٍ يَعْتَمِدُونَهُ فِي ذَلِكَ, جو اس بارے میں قابل وثوق ہو قابل اعتماد ہو. إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِالْمُعْتَدِينَ, یعنی ان کے پاس کوئی علمی سند نہیں ہے, बस अपनी ख्वाहिशात की बुनियाद पर लोगों को गुमराह करते फिरते हैं। यकीनन आपके रब जानते हैं हद से आगे बढ़ने वालों को, अल-मुअतदीन, हद से बड़े हुए, यानी जो हलाल छोड़ के हराम की तरफ तजावुज करते हैं उनको अल्लाह ताला अच्छी तरीके से जानते हैं, हलाल छोड़ के हराम की तरफ जाने वालों को। वज़रू ज़ाहिरल इस्मी व बातिना, छोड़ो जाहिरी गुनाह भी बातिनी गुनाह भी, छोड़ो जाहिरी गुनाह छोड़ो बातिनी गुनाह छोड़ो। क्या मतलब भाई जाहिरी और बातिनी गुनाह का? नंबर एक, इस्म से मुराद जीना, और दूसरा कौल ये है हर तरह का गुनाह। जाहिरी गुनाह यानी जिन गुनाह का ताल्लुक आज़ाए जवारेह से हो, जाहिरी बदन से हो, जाहिर में जो नजर आ सकते हो आते हो। और बातिनी गुनाह का क्या मतलब? जिसका ताल्लुक कल्ब की अजाइम इरादे नियत के साथ हो, जैसे दिल में कीना, दिल में हसद, दिल में अदावत, दिल में तकब्बुर, दिल में रिया, ये सब जिसका ताल्लुक कल्ब से हो, बातिन की खराबी से जिसका ताल्लुक हो, ये है जाहिरी बातिनी गुनाह। जैसे कोई आदमी गुनाह पर इसरार और पाबंदी का आज़्म रखे, बातिनी गुनाह। बाद हज़रात ये कहते हैं कि जाहिरी गुनाह से मुराद जीना, बातिनी गुनाह से मुराद जमीन में फसाद करना। एक कौल ये है कि जाहिरी गुनाह से मुराद अलल इला एलान जिना करना, और बातिनी गुनाह से मुराद छुप छुप के जिना करना। कहते हैं कि अरबों में जिना की आदतें थी, लेकिन जो शरीफ खानदान के लोग थे वो छुप के जिना करते, और रसील खानदान के लोग अलल एलान जिना करते थे। बाजों ने कहा कि जाहिरी गुनाह से मुराद महरम औरतों से निकाह, और बातिनी गुनाह से मुराद छुप छुप के जिना करना। बाजों ने कहा कि जाहिरी गुनाह से मुराद है नंगे नंगे तवाफ करना, और बातिनी गुनाह से मुराद है जिना करना। बाद हज़रात ये कहते हैं कि जाहिरी गुनाह से मुराद है मर्दों का दिन में नंगे तवाफ करना, और बातिनी गुनाह से मुराद है औरतों का रात में नंगे नंगे तवाफ करना। ये सब जो है इसकी मुराद है। इन्नल्लदीन यक्सिबूनल इस्म, यकीनन जो लोग गुनाह कमाते हैं, सयुज़ाउन बिमा कानू यक़्तरिफून, उनको आखिरत में बदला दिया जाएगा, जो बुरे काम वो करते थे उसका उनको आखिरत में बदला दिया जाएगा। वला ताकुलू मिम्मा लम युज़कर इस्मुल्लाह अलैह, जिन जानवरों के ज़बह करते वक्त अल्लाह का नाम पढ़ा न गया हो ऐसे जानवर को मत खाओ, ऐसे जानवर में से मत खाओ। जिन जानवर को ज़बह करते वक्त अल्लाह का नाम नहीं लिया गया उस जानवर में से खाना नहीं। बियन मा तो मर गया, ज़बह करने का मौका ही नहीं आया तो अभी नहीं खा सकते। या गैरुल्लाह के नाम पे ज़बह किया, जैसे किसी बुत के नाम पर या दरगाह या पीर के नाम पे, तो नहीं खा सकते। वरना व इल्ला, वरना अगर मुसलमान ज़बह करे और आमदन बिस्मिल्लाह न पढ़े या भूल से बिस्मिल्लाह न पढ़े तो वो जानवर हलाल है, जैसा कि हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाहु ताला नुमा ने फरमाया, और यही इमाम शाफ़ी मालिक अहमद रहीमहुमुल्लाह का मसलक है। बड़े मियाँ क्या कहते हैं कि अगर भूल से बिस्मिल्लाह छूट गई तो जानवर हलाल, अमदन छोड़ दी तो हलाल नहीं है, ये बड़े मियाँ का मसलक है। حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کا مسلک ہے. وَإِنَّهُ لَفِسْقٌ, ایسے بھی بسم اللہ جانور کو کھانا یہ کھلم کھلی نافرمانی ہے, یعنی حلال سے نکل جانا ہے بغیر بسم اللہ والے یا غیر اللہ کے نام پر مذبوحہ یا میتا کو کھانا یہ کھلم کھلی نافرمانی ہے, یعنی حلال سے نکل جانا ہے. وَإِنَّ الشَّيَاطِينَ لَيُوحُونَ إِلَىٰ أَوْلِيَائِهِمْ, اور یقیناً شیطان اپنے کافر دوستوں کے دلوں میں وسوسے ڈالتے ہیں. شیطان کافر دوستوں کے دلوں میں گندے وسوسے ڈالتے رہتے ہیں. کیوں وسوسے ڈالتے ہیں؟ لِيُجَادِلُوكُمْ, تاکہ وہ کافر تم مسلمانوں سے بحث کرتے رہے. فی تحلیل المیت, مردار کے حلال ہونے میں تم سے بحث کرتے رہے. وَإِنْ أَطَعْتُمُوهُمْ إِنَّكُمْ لَمُشْرِكُونَ, اور اگر جو تم نے ان کی اطاعت کر لی اور مردار کو کھا لیا, بس گڑبڑ, تب تو تمہارا دین بھی گڑبڑ. اگر جو تم نے مردار کے حلال ہونے میں یا عقید شرک میں ان کی اطاعت کر لی تو تم بھی مشرکوں میں سے ہو جاؤ گے, تم بھی مشرک ہو جاؤ گے. جی
بسم اللہ الرحمن الرحیم. یہ آیت نازل ہوئی جب مشرکین نے نبی کریم صلی اللہ علیہ وسلم سے آپ صلی اللہ علیہ وسلم اور ان کے درمیان ایک حکم طلب کیا, کیا میں اللہ تعالیٰ کے علاوہ کسی اور تمہارے درمیان حکم طلب کروں, حالانکہ وہی ہے جس نے تم پر کتاب اتاری, یہ قرآن, اس میں تفسیر ہے جس میں حق کو باطل سے ممتاز کر دیا گیا ہے, اور جن کو کتاب دی گئی یعنی تورات جیسے عبداللہ ابن سلام وہ اس بات پر یقین رکھتے ہیں کہ یہ یعنی قرآن تمہارے رب کی طرف سے ٹھیک ٹھیک اترا ہے, منزل تفسیر اور تشدد دونوں کے ساتھ, لہٰذا تم شک کرنے والوں میں سے مت بنو. اور اس تقریر سے مراد کافروں کو قرآن کے حق ہونے کا اقرار کرانا ہے, اور تمہارے رب کا کلام یعنی احکام اور مواعظ سچائی اور انصاف کے اعتبار سے کامل ترین ہے, صدقاً اور عدلاً تمیز ہے, اس کی باتوں کو کوئی بدلنے والا نہیں ہے نقل کے ذریعے یا اختلاف واقعہ ثابت کر کے, اور جو کچھ کہا جاتا ہے وہی سننے والا ہے.
اختلاف ثابت کر کے وغیرہ, چلو.
اور جو کچھ کہا جاتا ہے وہی سننے والا ہے, اور جو کچھ کیا جاتا ہے وہی جاننے والا ہے, اور جو لوگ زمین میں ہیں ان میں سے اکثر کا کہنا اگر آپ مانیں یعنی کافروں کا راستے سے اس کے دین سے تم کو گمراہ کر دیں گے, اور مردار کے بارے میں وہ آپ سے مباحثہ کرنے میں صرف خیالات ہی کی پیروی کرتے ہیں, جبکہ انہوں نے کہا کہ جس کو اللہ تعالیٰ قتل کرے وہ اس کے زیادہ لائق ہے کہ تم اس کو کھاؤ بنسبت اس کے جس کو تم قتل کرو, اور وہ صرف اندازہ ہی لگاتے ہیں اور اس میں وہ جھوٹ بولتے ہیں, یقیناً تمہارا رب وہی خوب جانتا ہے کہ کون اس کے راستے سے بھٹک گیا, اور وہی
یعنی عالم و عالمون کے معنی میں ہے, اس میں تبذیل اس میں فائل کے معنی میں ہے ایسا, چلو.
اور وہی ان لوگوں کو جانتا ہے جو سیدھے راستے پر ہیں, لہٰذا ان میں سے ہر ایک کو بدلہ دیا جائے گا, تو جس جانور پر اللہ تعالیٰ کا نام دیا گیا ہے اس میں سے تم کھاؤ, اگر تم اس کے احکام پر ایمان رکھتے ہو تم کو کیا ہو گیا ہے کہ تم اس جانور میں سے نہیں کھاتے جس پر اللہ تعالیٰ کا نام دیا گیا ہے, حالانکہ تمہارے سامنے
وَمَن كَانَ مَيْتًا فَأَحْيَيْنَاهُ وَجَعَلْنَا لَهُ نُورًا يَمْشِي بِهِ فِي النَّاسِ كَمَن مَثَلُهُ فِي الظُّلُمَاتِ ليس بخارج منها كذلك زين للكافرين ما كانوا يعملون. یہ آیت ابو جہل اینڈ کمپنی کے بارے میں نازل ہوئی. ایک مرتبہ ایسا ہوا کہ نبی کریم صلی اللہ علیہ وسلم پر ابو جہل نے گندگی ڈالی. وہ سیرت خاتم الانبیاء فارسی اول اس میں بھی قصہ ہے, وہ ہوجڑی ڈالنے والا اونٹ کی ابو جہل نے حضور کے سجدے میں ڈال دی تھی. تو ایک مرتبہ ابو جہل نے نبی کریم صلی اللہ علیہ وسلم پر گندگی ڈالی. چچا حمزہ کو خبر ہوئی, وہ ابھی ایمان نہیں لائے تھے. حضرت حمزہ کہیں شکار کرنے گئے ہوئے تھے, ہاتھ میں تیر کمان آ رہے, वापसी हो रही है शिकार से, किसी ने कहा तुम्हारे भतीजे पर अबू जहल ने गंदगी डाली, तो चचा हमजा को बहुत गुस्सा है। अरब में खानदानी बुनियाद पर भी ताउन का, इंतकाम का बड़ा जज्बा था। ईमान नहीं था, लेकिन बस मेरे भतीजे के साथ ऐसा किया, चचा हमजा पहुंच गए और जाके अबू जहल को दे दे चालू किए, सपाटे मारने शुरू किए, कमान से मारा बराबर उसको। तो अबू जहल हजरत हमजा को कहता है, ए अबू याला, ए अबू याला, गिरगिड़ा रहा है हजरत हमजा के सामने, ये तुम्हारा भतीजा जो दीन लेके आया हो तुमको मालूम नहीं? देखो ये पुरानी आदत है काफिरों की, बात चल रही थी वो गंदगी उसने डाली, उस पर चचा हमजा मार रहे, वो ले आया दीन पर, मजहब के नाम पे ले आया। देखा अबू जहल सारे मामले को मजहब से जोड़ देने का, ये काफिरों का पुराना तरीका, मजहबी जज्बात पर वरगलाया अबू जहल ने। क्या कह रहा है कि हमारे बुतों को तुम्हारे भतीजे बुरा भला कहते हैं, आबाई दीन की मुखालफत करते हैं, ऐसी ऐसी बातें। वो गोया मजहब की बात याद दिला करके अबू जहल चचा हमजा को रोकना चाहता है, मजहब के नारों की आड़ ये अबू जहल ने इस्तेमाल की। चचा हमजा कहने लगे, ऐसे मौके पर आदमी को भी जवाब देने का जोश आ जाता है, और वो उनके ईमान की तैयारी का वक्त था, खुदा की तरफ से मामला था। कहने लगे कि अबू जहल, तुमसे बड़ा बेवकूफ कोई नहीं जो पत्थरे की पूजा करे। तुम्हारी अकल मारी गई है कि पत्थरे पूछते हो। और वही मारते मारते चचा हमजा ने जो है कलमे का ऐलान किया, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदर रसूलुल्लाह। तो ये इनके मुतालिक ही आयत नाजिल हुई, और भी सब हजरत है इसमें, हजरत हमजा, हजरत अम्मार इब्ने यासिर, हजरत उमर रदी अल्लाह ताला अन्हु, तकाबुल में। अवमन कान मईता, जो मरा हुआ था यानी कुफ्र की गंदगियों में पड़ा हुआ था, फअहयैना, हमने ईमान और हिदायत देकर उसको जिंदगी दे दी, वजअलना लहू नूरा, और हमने उसको नूरे ईमानी हम उसके लिए कर दिया, यमशी बिही फिन्नास, उसी नूरे ईमानी को लेकर वो लोगों में चले फिरे। नूरे ईमानी को लेकर लोगों में चले फिरे यानी उसी नूरे ईमानी की दावत भी देवे, और नूरे ईमानी के मुताबिक लोगों के अंदर, लोगों के सामने अमल भी करे, लोगों को अमल की दावत भी देवे। यानी इसी नूरे ईमानी के जरिए से हक को गहरे हक से देखा जा सकता है, और वही नूर से मुराद ईमान है। कमम मसलो, उसकी मिसाल ऐसी हो सकती है? जवाब, हरगिज नहीं हो सकती, ये मसल जायद है। ऐ कमन हुआ, क्या वो उस आदमी के बराबर हो सकता है जो अंधेरियों में पड़ा हुआ? यानी एक आदमी पहले कुफ्र में था, अब ईमान लाया, वो आदमी उस जैसा हरगिज नहीं हो सकता जो हमेशा से कुफ्र की दलदल में पड़ा हुआ है। लैस बिखारिजिम मिनहा, और वो कुफ्र की दलदल से निकलने वाला नहीं है। मुराद काफिर। ला का माना किया, दोनों बराबर नहीं हो सकते, यानी कुफ्र से ईमान में आने वाला और जो कुफ्र की दलदल में पड़ा हुआ, ये दोनों कभी बराबर हो सकते नहीं है। कदालिक ज़ुय्यिन लिलकाफिरीन मा कानू यअमलून, जैसे ईमान वालों के लिए ईमान को मुज़य्यन किया गया, काफिरों के लिए उनके आमाल मुज़य्यन किए गए। कौन से आमाल? कुफ्र, मासियत, नाफरमानी, वो उनके लिए मुज़य्यन, वो करते रहे वो काम अपने, वही उनको अच्छे लगते हैं। وكذلك جعلنا في كل قرية أكابر مجرميها ليمكروا فيها, इसी तरीके से, इसी तरीके का क्या मतलब, मक्का में जितने काफिर फासिक ना फरमान वही मक्का के बड़े बने हुए हैं, जितने फासिक फाजिर काफिर बेईमान ना फरमान वही मक्का के अकाबिर बड़े बने बैठे हुए हैं, ओहदेदार सरदार बने बैठे हैं। तो ये तो कदीम जमाने से तरीका चला आ रहा है, इसी तरीके से हमने किया हर बस्ती में, बदकिरदार आदमियों को हमने सरदार बनाया, कदीम जमाने का रिवाज है। जितने लबाड़ लफंगे क्रिमिनल माइंड वाले मुजरिमाना ज़हनियत वाले बेशुमार क्रिमिनल मुकदमात में माखूज या जिन पर मुकदमात चलते हो, ऐसे सब लबाड़ लफंगे वो हैं अकाबिर, वो सरदार बने हुए लीडर बने हुए हैं, अकाबिर और मुजरिमियां, बरकिदार आदमियों को हमने सरदार बनाया। क्यों? लियम कुरुफीहा, ताकि मकरो फरेब के जाल फैलावे जमीन में, मकरो फरेब के जाल वो फैला दे रहे। बिसद्दि अनिल ईमान, ईमान से रोक कर मकरो फरेब के जाल फैलाते रहे, ईमान से रोक कर मकरो फरेब के जाल फैलाते रहे। एक एक चीज हालात पर मुंतबिक करो। वमा यमकुरून इल्ला बि अन्फुसिहिम, वो मकर अपनी ही जानों पर करते हैं, इसलिए कि उसका वबाल उन पर पड़ेगा, मकर का वबाल उन पर। वमा यमकुरून इल्ला बि अन्फुसिहिम वमा यशुरून, और इनको इसका शुरूर और भान भी नहीं है। वमा यशुरून का बेहतरीन तर्जुमा, इनको इसका भान भी नहीं है, इसका शुरूर भी नहीं है। देखो, कमजोर लोग हर जमाने में नेकी की तरफ रागिब होते हैं, ने जो मुजरिमाना ज़हनियत के लोग होते हैं वही जो है अकाबिर बड़े बने हुए बैठे रहते हैं जी।
और इसी तरह हमने मक्का के बदकिरदारों को वहाँ का सरदार बनाया, और इसी तरह हमने हर बस्ती में वहाँ के बदकिरदारों को सरदार बनाया, ताकि वो शादी से करे ईमान की रोकने के लिए, और वो अपने खिलाफ ही शादी से करते हैं इसलिए कि उनका बबल उन्हीं पर है और उनको उसका एहसास भी नहीं है।
وَإِذَا جَاءَتْهُمْ آيَةٌ قَالُوا لَن نُؤْمِنَ حَتَّى نُؤْتَى مِثْلَ مَا أُوتِيَ رُسُلُ اللَّهِ، اور جب ان مکہ والوں کے پاس کوئی نشانی آتی ہے نبی کریم صلی اللہ علیہ وسلم کے سچا ہونے کی، تو یہ مکہ والے کہتے ہیں کہ ہم ہرگز اس نشانی پر ایمان نہیں لائیں گے۔ کوئی بھی معجزہ دکھاؤ، کہتے ہیں ہرگز ہم ایمان نہیں لائیں گے۔ کب ایمان لائیں گے؟ یہاں تک کہ ہم کو بھی وہی چیز دی جاوے جو اللہ کے رسولوں کو دی گئی، ہم کو بھی وہی چیز دی جاوے جو اللہ کے رسولوں کو دی گئی، یعنی ہم کو بھی اللہ رسول بناوے، ہمارے اوپر بھی پیغام بھیجے، ہماری طرف بھی وحی نازل کرے، تو ہم ایمان لائیں گے، اس کے بغیر ہم ایمان نہیں لائیں گے۔ کیوں؟ اسی لیے کہ ہم لوگ زیادہ مالدار ہیں، اللہ نے ہم مالداروں کو چھوڑ کر ایک غریب گھرانے کے محمد کو کیوں نبی بنایا؟ وَأَكْبَرُ سِنًّا، اور ہم بڑی عمر کے ڈھور ہے، تو نبوت کے تو ہم زیادہ حقدار، یہ کیا ایک 40 سال کے نوجوان کو اللہ نے نبی بنا دیا؟ یہ ولید ابن مغیرہ نے ایسی بکواسیں کی تھی۔ اللہ اعلم حیث یجعل رسالتہ، جمع اور مفرد دونوں قرات رسالتہ میں، اللہ تعالیٰ کو معلوم ہے کہ رسالت کہاں رکھنی، کس کو نبی بنانا اللہ جانتے ہیں، تم کون مشورہ دینے والے آئے کہ اللہ نے ہم کو کیوں نبی نہیں بنایا، ہم کو نبی بناوے تو ہم لوگ یہ کرے وہ کرے وہ کرے، تم کون؟ اللہ کو معلوم کون تاج رسالت پھیلانے کا زیادہ حقدار ہے، اللہ جانتے ہیں. حیثو یہ مفعول بھی ہے جس کے اوپر عالم فعل دلالت کر رہا ہے. کیا معنی؟ الموضع الصالح، نبوت کے لیے صلاح رکھنے والی جگہ اللہ جانتے ہیں، لہذا اللہ تعالیٰ جو جگہ مناسب ہوگی وہاں نبوت رکھیں گے. وَهَٰؤُلَاءِ لَيْسُوا أَهْلًا لَهَا، یہ مالدار، یہ بڑی عمر والے، یہ سردار، یہ اس کے اہل نہیں ہیں. نبوت اور تاج رسالت کے یہ اہل نہیں ہیں. اللہ کو معلوم کس کو نبوت دینی. یہ بھی ایک بیماری مسلمانوں میں بھی آ گئی ہے. یہ جو کافروں میں بیماری تھی نا ولید ابن مغیرہ والی، یہ مسلمانوں میں بھی ہے. امام صاحب ذرا بڑی عمر کے ہو تو دیکھنا نہیں، جوانی امام نہیں چاہیے. اکثر جگہ آپ تجربہ کر لو، بڑی عمر کے یا ڈیڑھ عمر کے تجربہ کار دو سے بالکل پروار گئے ہو، کسی کام کے نہیں رہے ہو، ایسے امام صاحب ذرا ڈھونڈ کے دو نا. ہمارے یہاں یہ جوانی امام نہیں چلیں گے. یہ ولید ابن مغیرہ کی ذہنیت معلوم ہو رہی ہے. قابلیت ہونی چاہیے، دینداری اور تقویٰ ہونا چاہیے، عفت، حیا، شرم، فکر، درد، کڑھن ہونی چاہیے. اچھا قرآن پڑھتے ہو، محنت سے پڑھاتے ہو، لوگوں کی اندر محنت کرتے ہو، ایسا آدمی چاہیے. بڈھا نے جوان یہ کیا کہاں سے لائے تم لوگ سب؟ اب سارے بڈھے ڈھونڈیں گے تو بےچارے جوانوں کا ہوگا کیا؟ تو ایسوں کی بھی اصلاح کرنے کی، جو کہ نا کہ ادھیڑ عمر کے نے ذرا معمر نے ایسے امام چاہیے، تو ایسے کو کھنکھار ڈالنے کے ذرا کھجوا ڈالنے کا اور یہ کسوس قصہ سنا دینے کا ان کو. سيصيب الذين أجرموا صغار عند الله وعذاب شديد بما كانوا يمكرون. جو لوگ مجرم ہیں ان قریب ان کو پہنچے گی ذلتی. ذلتی کی وجہ کیا؟ بقولہم ذالک، ان کی اس طرح کی بکواسوں کی وجہ سے ان کو ذلتی پہنچے گی. سيصيب الذين اجرموا صغار عند الله، ان قریب مجرموں کو اللہ کے یہاں ذلتی پہنچے گی، اللہ کے یہاں سے ذلتی پہنچے گی. وعذاب شدید بما كانوا يمكرون، اور سخت عذاب پہنچے گا اس لیے کہ وہ لوگ مکر کرتے تھے. مکر نبیوں کے خلاف مکر کرتے تھے، اس لیے اللہ تعالیٰ ان کو سخت سزا دیں گے اور اللہ تعالیٰ کی طرف سے ان کو ذلتی بھی پہنچے گی. جی،
اور جب مکہ والوں کے پاس نبی علیہ الصلوۃ والسلام کی نبی علیہ الصلوۃ والسلام کے سچا ہونے پر جب کوئی نشانی آتی ہے تو وہ کہتے ہیں کہ ہم محمد صلی اللہ علیہ وسلم پر اس وقت تک ایمان نہیں لائیں گے جب تک کہ ہم پر وہ چیز ہمیں نہ دی جائے جو اللہ کے رسولوں کو دی گئی، یعنی رسالت اور وحی، اس لیے کہ ہم مالدار ہیں.
فَمَن يُرِدِ اللَّهُ أَن يَهْدِيَهُ يَشْرَحْ صَدْرَهُ لِلْإِسْلَامِ، جس کو اللہ تعالیٰ ہدایت دینے کا ارادہ کرے اللہ اس کے سینے کو اسلام کے لیے کھول دیں گے. انشراح قلبی اس کے سینے کے اندر اللہ تعالیٰ عطا فرمائیں گے جس کو ہدایت دینا چاہے. بئی طور پر کہ اس کے دل میں اللہ ایک نور ڈالیں گے، اس کی وجہ سے اس کے قلب میں وسعت آ جائے گی، جیسا کہ حدیث پاک کے اندر آیا. اس کی علامت کیا ہے؟ ہمیشہ کے گھر آخرت کی طرف انابت، دھوکے کے گھر دنیا سے اعراض، موت سے پہلے موت کی تیاری. یہ تین چیزیں جس کو نصیب ہوئے سمجھے کو اس کے دل کو اللہ نے اسلام کے لیے منشرح کر دیا ہے. وَمَن يُرِدْ أَن يُضِلَّهُ يَجْعَلْ صَدْرَهُ ضَيِّقًا، اور جس کو اللہ تعالیٰ گمراہ کرنا چاہتے ہیں اللہ تعالیٰ اس کے سینے کو تنگ بناتے ہیں. ضیقاً تخفیف تشدید دونوں قرات ہے. تنگ کرنے کا کیا معنی؟ عن قبول ہی، قبول کرنے سے تنگ. قبول نہیں کرتے وہ لوگ ایمان کو، ایمان داخل نہیں ہوتا. ضَيْقًا حَرَجًا، اللہ اس کے دل کو سخت تنگ بنا دیتے ہیں، یجعل صدره ضيقا حرجا، جس کو بھی اللہ گمراہ کرنا چاہتے اس کے دل کو بہت تنگ بنا دیتے ہیں، شدید الضیق سخت تنگ، حرج بھی ایک قرات ہے اور یہ صفت بن رہا ہے ضیق ان کی، اور فتح کی صورت میں مصدر ہے اور وصف کے طور پر لایا گیا بطور مبالغے کے، کتنا تنگ، کأنما یصعد فی السماء، گویا کہ کوئی آدمی آسمان پہ چڑھنا چاہتا ہے، دیکھو گئے جو کام آدمی کر نہیں سکتا وہ کرنے جاوے تو کتنی تکلیف ہوئے، اب کوئی چیز ہے کہ مجھے آسمان پہ جانا ہے، کچھ کام نہیں آسمان پہ جانا ہے، جا بھائی اور کیا، اب وہ چڑھنے کی کوشش کرتا ہے کرتا ہے کرتا ہے، محنت کرتا ہے، جدوجہد کرتا ہے، لیکن کبھی کامیاب نہیں ہو سکتا، تو جس طرح محنت مشقت تکلیف حرج اٹھا کر کے بھی آسمان پہ نہیں چڑھ سکتا، جن کو اللہ نے گمراہ کرنے کا فیصلہ کیا وہ ان کا سینہ ایسا تنگ ہو جاتا ہے کہ وہ ایمان کو قبول ہی نہیں کر سکتے، ہدایت پر وہ آ ہی نہیں سکتے، ایک قرات میں یہ ساعد بھی ہے، تا کا سامید گام ہوا ہے، اور ایک قرات میں سکون سواد کے سکون کے ساتھ ہے، جس طرح آسمان پر چڑھنا عادتاً ہو نہیں سکتا اس طرح ان کا ایمان لانا بھی نہیں ہو سکتا، اذا کلف الایمان لشدته علیہ، جبکہ ان کو ایمان کا مکلف بنایا جائے تو ایمان ان کے لیے بھاری چیز ہے، اس لیے وہ ایمان قبول نہیں کریں گے، کذالک یجعل اللہ الرجس علی الذین لا یؤمنون، اسی طرح اللہ تعالی عذاب ڈالتے ہیں بے ایمانوں کے اوپر، دوسرا ترجمہ، اسی طرح اللہ تعالی شیطان کو مسلط کرتے ہیں بے ایمانوں کے اوپر، رجس کا ایک معنی عذاب، دوسرا معنی شیطان، تیسرا معنی گناہ، چوتھا معنی ایسی چیز جس میں کوئی خیر اور بھلائی نہ ہو، پانچواں معنی ناپاکی، یعنی شیطان کو اللہ ایسے لوگوں پر مسلط کرتے ہیں جو لوگ ایمان لاتے نہیں ہیں، جی،
اور اللہ تبارک و تعالیٰ جس شخص کو ہدایت دینا چاہے اس کے سینے کو اسلام کے لیے کھول دیتے ہیں، اس طور پر کہ اس کے دل میں نور ڈال دیتے ہیں، چنانچہ اس کا دل خوشادہ ہو جاتا ہے اور وہ اسلام کو قبول کر لیتا ہے، جیسا کہ حدیث میں وارد ہوا ہے، اور اللہ تبارک و تعالیٰ جس شخص کو گمراہ کرنا چاہے اس کے سینے کو نہایت تنگ کر دیتے ہیں اسلام کو قبول کرنے سے، اور ہاری کے قطرے کے ساتھ صفت ہے اور فتح کے ساتھ مصدر ہے، اور اس کو مبارک کے طور پر بیان کیا گیا ہے، اور جب اس کو ایمان لانے کا مکلف بنا جاتا ہے تو اس کے